मुफ्ती साहब की बारगाह में मेरा सवाल जी है कि दूल्हा अपने घर वालों को मना करता है कि मेरी शादी में गाने बाजे और मौसीकी जैसी रस्में ना हों, तो फिर भी बड़े इस चीज़ को बा नहीं मानते, तो क्या अब उस दूल्हे को भी इसका गुनाह मिलेगा या नहीं, हालांकि उसने तो उनको मना किया है।
सबसे बड़ा अहम है, वाकई ये भी एक बड़ा तबका है, जैसे कि तरगीबात सुनते हैं, अच्छे माहौल से वाबस्ता लोग होते हैं, अब वो तो नहीं चाह रहा, घर वालों का क्या करें। देखिए इसमें ये होता है, अव्वल तो ये है कि ये बहुत सारी चीजें वो होती हैं जो बहुत सारी चीजों का तकाजा करती हैं, लेकिन इसमें ये नहीं होता कि बिल्कुल आखिरी मौके के ऊपर आदमी खड़ा हो जाए कि नहीं होने दूंगा। ये तो ठीक है, गुनाह है तो उसको यूं ही रोका जाएगा और वहां यही कहा जाएगा कि मैं नहीं होने दूंगा, जितनी मेरी ताकत है मैं इसको रोकूंगा, लेकिन इसके पीछे एक पूरा बैकग्राउंड चलता है। जैसे अमीर अहले सुन्नत फरमाते ना कि घर में मदनी माहौल बनाने का तरीका,
सही,
तो वो एक पूरा प्रोजेक्ट चलता है। वो क्या होता है कि आप किसी खास मौके के ऊपर ही अमरुम बिल मारूफ व नहयुन अनिल मुनकर के लिए खड़े ना हो, उससे पहले वो माहौल बनाना शुरू करें। अब आप शुरू से अगर अपने घर वालों को थोड़ा सा दर्स सुनाते होते, उनको फैजान सुन्नत का दर्स देते, उनको जो है ये सिरातुल जिनान तफसीर का दर्स देते, उनको कुरान पढ़ाते, उनकी दीनी तालीम और तरबियत की कोशिश करते, अपने घर के अफराद को जरा इज्तिमा के अंदर लेके जाते, उनको मस्जिद की तरफ लेके जाते, उनको जरा थोड़ा सा नेकी की दावत की कोई सूरत होती, उनको मदनी चैनल दिखाया होता, ये सारी चीजें होती तो घर वालों का जहन बनता है।
कंप्लीट प्रोसेस, यानी आपको कुछ करना पड़ेगा।
जिन घरों के अंदर ये बातें मान ली जाती हैं, वहाँ ये थोड़ी होता है कि एक आदमी बोलता है तो सारे बोलते हैं तुम्हारे अदब की वजह से हमने सारी बातें मान ली, वहाँ एक पूरा एक प्रोसेस चल रहा होता है, उस प्रोसीजर के बाद जाके घर वाले सारे उसको मानने को तैयार होते हैं। लेकिन तने तनहा ये बोले कि हम सिर्फ एक खास मौके पर बोले और सारे रुक जाए, ऐसा होना मुश्किल है। अगर इसका करना दुरुस्त है, इसको करने का हुक्म है,
ठीक है।
अच्छा, अब दूसरी बात ये है कि ऐसे मौके पर वैसे हुक्म क्या है कि घर वाले तुले हुए कि हमने ये सारे काम करने तो, और ये आदमी कह रहा है कि ये काम नहीं होंगे, इसमें दो चीजें हैं। नंबर एक तो ये के गुनाह से रोकने के तीन दर्जे हैं। पहला दर्जा ये है कि अपने हाथ से रोके, जो ये रोक सकता है ना वो हाथ से रोके कि भाई मैं ये नहीं होने दूंगा,
ठीक है,
अब जो मर्जी कर ले मैं नहीं होने दूंगा।
सही,
घर के अंदर जिसकी चलती है, खा वो बाप है या बड़ा भाई है या वो दादा है या वो मामू है, अगरचे वो इस घर में नहीं रहता,
ठीक,
लेकिन वो अपने हाथ से रोक सकता है इनको,
इन्फ्लुएंस है
उसके रोकने उसके ऊपर, ये वाजिब होगा, उस पर ये वाजिब होगा कि वो रोके, अगर वो नहीं रोकेगा कुदरत के बावजूद तो वो गुनाहगार होगा।
सही,
अच्छा ये पहला दर्जा। दूसरा दर्जा ये है कि वो अपनी जबान से रोके, जबान से उनको समझाए, उनको जो है जो भी इसकी वईदात हैं, इसकी बुराइयां हैं, इसकी खामियां खराबियां वो बयान करे, ये उनको करे। और तीसरे नंबर पर यह है कि अगर इसकी भी कुदरत नहीं, अगर इसकी ऐसा नहीं होता कि इसकी कुदरत ना हो, ये कसरत ये होता है, जबान से रोकने की कुदरत तो होती है, हिम्मत नहीं होती,
हिम्मत नहीं होती, बजा फरमाए
कुदरत होती है, हिम्मत नहीं होती, शर्म होती है, या ये होता है यार ये नहीं रुकेंगे, बट नहीं रुकेंगे आप समझाओ तो सही,
ठीक है, आप कोशिश तो अपनी करो।
खैर कहने से जब इस वजह से रुक जाते हैं कि दूसरे ने बाद नहीं आना, तो ठीक है वहां शरण वाजिब नहीं होता कि आदमी समझाए, जहां पता है नहीं रुकेगा वहां शरण वाजिब नहीं है, लेकिन एक दरवाजा तो खोले ना नेकी की दावत देने का, बुराई से रोकने का, एक बात तो करे ना। बालों का भी होता है कि एक आदमी जब बोलता है तो दूसरा जो नहीं बोलने वाला था वो भी बोलना,
उसको भी हिम्मत होती है कि नहीं,
उसको भी हिम्मत होती है। बाद का भी होता है कि समझाते हैं, जेन ये होता है यार नहीं मानेंगे
जी,
लेकिन जब आदमी समझाते हैं ना कि यार देख लो कितना बड़ा गुनाह है, हम अपने पड़ोसियों को तंग करेंगे, हम अपने मुसलमान भाइयों को तंग करेंगे, हमारे बारे में ये वईदे बनती हैं, दुनिया आखिरत का दर्दनाक अजाब है, हम शादी के मौके पे अल्लाह की रहमत हमें हासिल करनी चाहिए, हम खुदा की लानत के मुस्तौजिब क्यों होते हैं, जब ऐसी बात करता है तो सामने वालों को डर खौफ पैदा होता है, चले 100% नहीं रुकेंगे तो कुछ ना कुछ चीजों से
कमी आ जाएगी,
कुछ ना कुछ रुकेंगे, 10 गुना से 5 गुना हो जाएंगे, ये भी तो बहुत बड़ा बेनिफिट है ना कि इतना खुल्लम खुल्ला गुनाह करना था किसी चीज से तो रुके, ऐलानिया करना था पोशीदा की तरफ तो आए, मोहल्ले वालों को तंग करके करना था उससे तो पीछे आए, यानी सारे गुनाहों से नहीं रोक सकते तो कुछ गुनाहों से रोकने की तो कोशिश करें। सिर्फ बेहिम्मती की वजह से, सुस्ती और कहली की वजह से बिल्कुल खामोश हो जाना, हमारे यहाँ बुराइयों को फैलने की वजह ये बनी, जब आदमी दूसरे करके शर्म करके उसको बोलना छोड़ देता है, नतीजा ये होता है कि वो बुराई जो है ना वो फैलते फैलते वो ऐसी हो जाती है कि फिर बेधड़क जो है उस बुराई का इर्तिकाब किया जाता है। पहले घरों के अंदर बड़े जो थे वो रोक देते थे बहुत सारी चीजों से, अब वो
खौफ होता था
करने दो, जो भी
नाराज हो जाएंगे,
अब क्या होता है जब करने दो جو کر رہے ہیں تو اس کے بعد پھر وہ کھلا کرتے ہیں, پھر جو بھی کرنا ہوتا ہے انہوں نے کرنا ہوتا ہے. تو لہٰذا دوسرا درجہ جو ہے زبان سے روکنے کا, اس کو اختیار کرنا چاہیے. تیسرا درجہ یہ کہ واقعی ایسی صورت ہے کہ یار بولنے کے اوپر بھی جو نا لڑائی شروع ہو جائے گی,
صحیح,
اور یہ لڑائی کا متحمل نہیں. یعنی وہاں بھی حکم یہ ہے کہ اگر اس کو تکلیف پہنچے گا اور یہ صبر کر سکتا ہے تو افضل ہے وہاں بھی بولے.
اچھا,
نیکی کی دعوت دینا, برائی سے منع کرنا اتنا اہم ہے. فرمایا کہ یہ بولے گا اور سامنے والے اس کو ماریں گے, اس کو ماریں گے, اس کو برا بلا کہیں گے, اور یہ صبر کر سکتا ہے, فتنہ نہیں پیدا ہوگا, تو تب بھی اس کے لیے افضل یہ ہے کہ یہ وہاں پر بولے.
نیکی کی دعوت,
ہمارے یہاں تو اس سے 15 درجے پیچھے کھڑے ہو کے رک جاتے ہیں کہ نہیں یار انہوں نے ماننی نہیں ہے, اب فتنہ ہو جائے گا, لہٰذا میں نہیں بولتا. اچھا, اب اگر واقعی کوئی ایسی صورت ہے کہ کوئی بھی صورت بولنے کی بھی نہیں ہے,
صحیح,
اب اس میں اس کو دل میں برا جانے,
ٹھیک ہے,
دل میں برا جانے کہ جو یہ کر رہے ہیں غلط کر رہے ہیں, یہ ہے پہلا اسٹیپ جو میں نے جو سوال کیا گیا اس کے اعتبار. اچھا, دوسری صورت یہ ہے کہ اب اس کے روکنے کی وجہ سے, زبان سے کہنے کی وجہ سے, دل میں برا جاننے کی وجہ سے وہ نہیں رکے, تو اب کیا اس کے بعد اس کو شرکت کرنا جائز ہو گیا؟
صحیح صحیح,
کیا اب یہ سارے کاموں کے اندر یہ شرکت کرے گا کہ یہ بھی جا کے ساؤنڈ والے کو بلا رہا ہے کہ بھائی صاحب آ جاؤ, یہ بھی جو ہے کسی ناچ گانے والے کو بلا کے لا رہا ہے, یہ بھی جناب ڈھولکی پکڑے ہوئے آ رہا گھر پہ کہ جناب بچاؤ اس کو, اس کے لیے وہ پھر بھی حرام رہے گا. اس کا باپ کہے, اس کی ماں کہے, اس کے جناب اس کا دادا کہے, اس کا نانا کہے, اس کا جو مرضی رشتہ دار کہے, اللہ تعالیٰ کے احکام پر کسی دوسرے کا حکم نہیں چل سکتا. اللہ تعالیٰ کے حکم پر کسی کے حکم کو فوقیت نہیں دی جا سکتی. سرکار علیہ الصلوۃ والسلام کے فرمان پر نہ ماں کا حکم چلے گا, نہ باپ کا حکم چلے گا, نہ دادا کا, نہ نانا کا, نہ گھر کے بڑے کا, نہ کسی محسن کا, نہ کسی اس کا جس کا بڑا جناب زور ہے گھر کے اوپر اور بڑی چلتی ہے, اس کی چلتی ہوگی جہاں مرضی چلتی ہوگی, اللہ رسول کے حکم کے اوپر اس کی نہیں چل سکتی. وہاں پر دو ٹوک الفاظ کے اندر یہ بولے گا کہ میں گناہ کے اندر بذات خود شریک کسی بھی صورت نہیں ہو سکتا. نبی کریم علیہ الصلوۃ والسلام نے فرمایا لا طاعت لمخلوق فی معصیت الخالق, خالق کی نافرمانی کے اندر مخلوق کی فرما برداری نہیں کی جا سکتی. انما الطاعت فی المعروف, جہاں جس کی بات ماننے کی بھی گنجائش ہے, فرمایا وہ صرف جائز کام کے اندر ہے. انما الطاعت فی المعروف, جو اچھا کام ہے اس کے اندر جو ہے وہ اطاعت, اس کے اندر فرما برداری اس کے علاوہ نہیں. لہذا جو گھر کے اندر ایک فرد ہے, خواہ وہ دعوت اسلامی والا یا دعوت اسلامی والا نہیں بھی ہے,
صحیح,
اگر وہ دعوت اسلامی والا نہیں ہے, مسلمان تو ہے, اس کے اوپر اللہ رسول کے احکام تو ہیں, اس کو بھی تو یہ سارا کچھ فرمایا گیا, اس کو بھی تو یہ کہا گیا پڑوسیوں کو تنگ نہ کرو, اس کو بھی تو یہ کہا گیا ہے کہ یہ بے حیائی اور یہ والے سارے کام نہ کرو, اس کے لیے بھی تو لہم عذاب علیم فی الدنیا والآخرہ کی وعید ہے. لہذا اس نے بھی اس سے بچنا, بہر صورت خواہ وہ داڑھی والا ہے یا نہیں ہے, وہ نمازی ہے یا نہیں ہے, وہ گناہ اپنی جگہ, لیکن ان گناہوں کے اندر شرکت کرنا اس کے لیے حرام ہے, خواہ اس کے ماں باپ اس کو حکم دیں یا اس سے بھی اوپر والے اس کو حکم دیں, کسی کی بھی اطاعت کسی بھی صورت کے اندر اس میں نہیں کی جا سکتی.